नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। नेपालको प्रजातान्त्रिक आन्दोलनका सबैभन्दा ठूला नेता, नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 111 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 2016 साल जेठ 13 देखि 2017 साल पुष 1 सम्म 17 महिना प्रधानमन्त्री हुनुभएका बीपी कोइरालालाई आज पनि प्रधानमन्त्रीका रूपमा उहाँले गरेको विभिन्न कामले हामी सम्झने गर्दछौं र बीपीलाई नै आजको राजनीतिले पनि केन्द्रमा राखेको पाउँछौं। बीपीको साहित्यिक चिनारी पनि छ। बीपी नेपाली साहित्य आकाशमा सबैभन्दा अग्ला नक्षत्रहरूका मध्येमा मानिनुहुने विभिन्न विश्लेषकहरू बताउँछन्। बीपी कोइरालाको जन्म जयन्तीका सन्दर्भमा आज अन्तरसंवादलाई केन्द्रित गर्दैछौ। बीपीको सान्निध्यतामा रहनुभएका वरिष्ठ पत्रकार हरिहर विरही हामीसँग हुनुहुन्छ। विरहीज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद छ।
हजुर, अब आज बीपी जयन्ती,
आदरणीय श्रोताहरूलाई नमस्कार।
हजुर, अब आज बीपी जयन्ती, बीपीले यो भौतिक संसार छाडेको 42 वर्ष भइसकेको छ। अहिले पनि हामी नेपालीहरू या साहित्यका हिसाबले भनौं या राजनीतिका हिसाबले भनौं या मुलुकको सञ्चालनका सन्दर्भमा यावत सन्दर्भहरूमा बीपीलाई सम्झने गर्छौ, बीपीको केन्द्रलाईमा बीपीलाई राखेर कुरा गर्ने गर्दछौ। राजनीतिले पनि करिब करिब त्यही गर्छ। यहाँ बीपीको सान्निध्यतामा रहनुभयो, बीपीलाई कसरी सम्झनुहुन्छ? उहाँले गरेका कामहरूको आज पनि किन यति धेरै चर्चा हुन्छ?
कुनै पनि देशमा, कुनै युगमा यस्ता व्यक्तिहरू जन्मिन्छन् जसलाई धेरै लामो समयसम्म जनताले स्मरण गर्दछन् र राष्ट्रले सधैँ सम्झिरहने वातावरण बन्दछ। बीपी नेपालको लागि त्यही प्रकारको नेता हुनुहुन्छ। नेपाली जनताको लागि र नेपालमा मात्रै सीमित थिएन उहाँको प्रभाव, नेपाल बाहिरका नेताहरूसित पनि उहाँको अत्यन्त घनिष्ठ सम्बन्ध थियो र उहाँको व्यक्तित्वबाट, उहाँको विचारबाट, उहाँको प्रस्तुतिबाट अन्तर्राष्ट्रिय क्षेत्रका धेरै नेताहरू पनि प्रभावित रहेका थिए र हामीले गौरव गर्नुपर्दछ कि हामीले बीपी जस्ता एउटा नेता नेपाली माटोमा जन्म लिनुभयो र नेपाली माटोमा हुर्किनुभयो। देशलाई बढाउन सम्पन्न, शुद्ध र समृद्ध बनाउने रूपरेखाहरू निर्माण गर्नुभयो। त्यस कारणले बीपीप्रति हामीले सम्मान व्यक्त गर्नुपर्दछ, गरिरहनु पर्दछ। तर त्यो सम्मान एउटा पूजा पाठ, भगवान्लाई पूजा पाठ गरे जस्तो अथवा तस्विर राखेर मात्रै बीपीको उद्देश्य पूरा हुँदैन। बीपीले जुन सङ्कल्प गर्नुभएको थियो, जुन कामको लागि उहाँले आफ्नो जीवन समर्पित गर्नुभयो, त्यसलाई हामीले कति ख्याल गरेका छौँ, कति महत्व दिएका छौँ, कति अनुसरण गरेका छौँ भन्ने पनि मूल्याङ्कन गर्नुपर्दछ र त्यसको लागि उहाँको जन्मदिन एउटा उपयुक्त अवसर पनि हो। अहिलेका नेताहरू, अहिलेको राजनीतिक क्षेत्रमा क्रियाशील, सामाजिक आर्थिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूले पनि जसले पनि बीपीको प्रशंसा गर्ने गरेको पाइन्छ, तर व्यवहारमा चाहिँ केही हदसम्म मुलुकले बीपीले परिकल्पना गरेको बाटो, खास गरी राजनीतिक सन्दर्भमा, संविधान निर्माणको सन्दर्भमा अङ्गीकार गरेको छ। तर अब देशमा आधारभूत परिवर्तन गर्ने सन्दर्भमा चाहिँ अहिले पनि नेता र राजनीतिक दलहरूले पर्याप्त ध्यान नदिएको मैले मात्रै होइन धेरैले महसुस गरेको देखिन्छ र त्यो यथार्थ हो।
अब आज बीपीलाई सम्झने दिन भनौँ, उहाँको जयन्ती, विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएका छन्। बीपीका बारेमा यहाँले जस्तै विभिन्न चर्चा परिचर्चाहरू उहाँको व्यक्तित्वबारे हुनेछ। मुलुकले बीपी कोइरालाको यति धेरै चर्चा गरिरहँदा, हुन त यहाँले अघि अलिकति भनिसक्नुभयो, उहाँका कुराहरूलाई, उहाँका कामहरूलाई अथवा भनौँ न उहाँको दूरदर्शिताका सन्दर्भहरू छन्, अवलम्बन गर्न चाहिँ कहाँनिर समस्या भयो? अवलम्बन भएन अथवा बीपीको बाटोमा मुलुक हिँडेन, उहाँले बनाएको पार्टी काँग्रेस हिँडेन भनेर त हामी चर्चा चाहिँ सुन्छौ। समस्या चाहिँ के थियो? किनभने उहाँको पालामा राणा थिए, पहिला राणालाई हटाउन आन्दोलन गर्नु पर्यो, पछि पञ्चायत थियो, राजा थिए। अब आज त ती सबै अवरोधहरू हटिसकेका छन्, तैपनि मुलुक किन त्यो हिसाबले अघि बढ्न सकेन?
बीपीले मूल रूपमा बीपीको सिद्धान्त भन्नु, दर्शन भन्नु, नीति भन्नुको केन्द्रबिन्दुमा जनतालाई राख्नुभएको थियो। उहाँले राष्ट्रको निर्माण नै जनताले गरेको हो र जनताको लागि गरिएको हो, त्यसैले राष्ट्रभन्दा माथि कोही पनि छैन, जनताभन्दा माथि कोही पनि छैन र जनताभन्दा शक्तिशाली पनि कोही छैन भन्ने उहाँको निष्कर्ष रहिआएको थियो र जनताकै लागि उहाँले आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो। र यस सन्दर्भमा उहाँको भनाइ के हुन्थ्यो भनेदेखि, हामीले देशलाई बनाउने सन्दर्भमा, जनताको हित गर्ने सन्दर्भमा तीन कुरालाई मूल रूपमा अनुन्यासित ढङ्गले सँगसँगै अगाडि बढाउनु पर्दछ। एउटा राष्ट्रियताको विकास र राष्ट्रिय एकताको निर्माण, त्यस्तै सामाजिक न्याय त्यसको लागि समाजवादी कार्यक्रमहरू र अर्को लोकतान्त्रिक अधिकार नागरिक स्वतन्त्रतालाई उहाँले तीन कुरोलाई अत्यन्त महत्व र अनुनासिक रूपमा एक अर्कासँग अभिन्न रूपमा राख्नुभएको थियो र त्यो नै आजको लागि पनि अत्यन्त उपयुक्त माध्यम बनेको छ किनभनेदेखि उहाँ भन्नुहुन्थ्यो लामो समयसँग त उहाँको सङ्घर्षमै बित्यो उहाँको जीवन तर उहाँ निरन्तर कार्यकर्ताहरूलाई भन्नुहुन्थ्यो हामीले सङ्घर्ष मात्र गऱ्यौँ लोकतन्त्र मात्रै नारा लगायौँ र राष्ट्रियता प्रति देशको रक्षा गर्नेतिर हामीले ध्यान दिएनौँ देशको हित हेरेनौँ भनेदेखि लोकतन्त्र पनि कहाँ राख्ने देश नै नभए भनेदेखि कहाँ लोकतन्त्र लिएर आउने त्यस्तै लोकतन्त्र त ल्यायौँ राष्ट्रियतालाई पनि बलियो बनायौँ तर जनतालाई चाहिँ हामीले सुविधा दिन सकेनौँ जनतालाई सामाजिक न्याय दिन सकेनौँ आत्मनिर्भर बनाउन सकेनौँ भनेदेखि त्यो व्यवस्था पनि काम लाग्दैन त्यसैले यी तिनै कुराहरूलाई सँगसँगै अगाडि बढाउनु पर्दछ भन्ने उहाँको मूल धारणा थियो र त्यसैमा नै उहाँ केन्द्रित पनि हुनुभयो र जम्मा उहाँले सत्तालाई महत्व नदिँदा नदिँदै पनि उहाँ 7 साल लगत्तै गृहमन्त्री बन्नुभयो तर त्यसलाई विभिन्न अवरोध आएपछि उहाँले कुनै दबाब बेगर कसैले नमागिकन उहाँले राजीनामा दिनुभयो त्यो राजीनामा दिएपछि पनि उहाँ जनतालाई अधिकार दिलाउने र 7 सालको क्रान्तिको उद्देश्यलाई पूरा गर्न संविधान सभाको निर्वाचन गराउने अभियानमा केन्द्रित भएर लाग्नुभयो तर त्यो पनि राजाले हुन नदिएको कारणले क्रमिक रूपमा अझ सङ्घर्ष गर्दै जाने भनेर तत्कालीन समयको उपयोग गरेर चुनाव भएपछि त्यसको पहिलो जननिर्वाचित प्रधानमन्त्री उहाँ हुनुभयो दुई तिहाई मत उहाँको नेतृत्वको नेपाली काङ्ग्रेसले प्राप्त गर्यो र त्यो अवधिमा उहाँले जम्मा 5 वर्षको लागि निर्वाचित भएको सरकारले जम्मा 1 वर्ष 213 दिन अर्थात् झन्डै झन्डै 1.5 वर्ष मात्रै काम गर्यो तर त्यस अवधिमा पनि उहाँले जुन कदम चाल्नुभयो देशमा सामाजिक आर्थिक क्षेत्रमा रूपान्तरणको लागि अग्रगामी परिवर्तनको लागि त्यो एउटा अहिले पनि एउटा कोसे ढुङ्गाको रूपमा सबैले मानिआएका छन् मूल्याङ्कनकर्ताहरूले र त्यो जुन दिशानिर्देश बिपीले गर्नुभएको थियो त्यसलाई नेपाली काङ्ग्रेसले मात्रै होइन सम्पूर्ण राजनीतिक दलहरूको लागि पनि एउटा मार्गदर्शन रहिआएको थियो र बिपीको निधनपछि त्योभन्दा अगाडि बिपीलाई फाँसी दिनुपर्दछ बिपी अराष्ट्र तत्त्व हुन् भन्नेहरूले पनि बिपीप्रति जुन सम्मान व्यक्त गरिरहेका छन् यसले पनि उहाँको महत्व र महानतालाई बताउँछ तर समाजमा केही समय यता जुन प्रकारको उपभोगवादी संस्कृतिको निर्माण हुँदै गइरहेको छ व्यक्तिहरूमा समाजभन्दा मूल्य मान्यता भन्दा पनि तत्कालको स्वार्थ पूरा गर्ने जुन प्रवृत्ति हावी भइरहेको छ त्यसले गर्दा उत्पन्न भएको विकृतिले राजनीतिक क्षेत्रमा अवसरवादलाई बलियो पार्दै लिएर गएको छ र अवसरवादी सोचले गर्दाखेरि तत्कालिक लाभ र व्यक्तिगत स्वार्थमा राजनीतिक दल र नेताहरूमा त्यसमा प्रवृत्त भएको कारणले गर्दाखेरि यो स्थिति उत्पन्न भएको हो र बिपीको बाटो नेपाली काङ्ग्रेसले समेत छोड्यो बिपीको बाटो भन्ने एउटा गुनासो आम जनतामा मात्रै होइन त्यस पार्टीभित्रकै कार्यकर्ताहरूमा पनि व्यापक रूपमा सुनिन्छ।
अब विरयजी जस्तो अब यहाँकै बारेमा पनि अलिकति कुरा गरौँ। यहाँ सिन्धुलीको काँग्रेसको सचिव हुनुहुन्थ्यो त्यतिखेर, यहाँले पनि थुप्रै यातनाहरू पाउनुभयो, पक्राउ पर्नुभयो त्यतिखेरको सङ्घर्षका क्रममा। यद्यपि पछि बिपीले यहाँलाई चाहिँ राइट म्यान राइट प्लेस भनेर तिमी चाहिँ पत्रकारितामा लाग या तिमी लेखनमा लाग भनेर सुझाव दिनुभयो। आज के त्यस्तो ठ्याक्कै को व्यक्तिको कुन योग्यता छ, कसलाई कहाँ चाहिँ राख्दा ठिक हुन्छ भनेर त्यो बेला जसरी बिपीले सोच्नुहुन्थ्यो कि आज त्यो कहीँ देख्नुहुन्छ यहाँ समाजमा?
छैन छैन। अहिले कसैको पनि योग्यता क्षमताको मूल्याङ्कन गर्ने चलन नै छैन। को आफ्नो निकट छ र कसले आफ्नो स्वार्थ पूरा गर्छ त्यस्ता व्यक्तिहरूलाई उनीहरूको चाहना पूरा गर्ने उनीहरूको स्वार्थ पूरा गर्ने बाहेक नेताहरूको राज्य संयन्त्रको र राजनीतिक दलहरूको कुनै त्यस खालको सोचाइ देखिएको छैन उनीहरू क्रियाकलापमा। त्यसले गर्दा नै व्यक्ति बिग्रिन सक्दछ, व्यक्ति निरङ्कुश हुन सक्दछ। त्यसैले त्यसलाई नियन्त्रण गर्नको लागि नै बहुदलीय पद्धतिको स्थापना भएको छ। तर अहिले राजनीतिक दलहरू नै जसरी सञ्चालन भइरहेका छन् कुनै पनि नेतामाथि कुनै पनि कार्यकर्तामाथि सम्बन्धित पार्टीको अथवा नेताहरूको नियन्त्रण रहेको देखिँदैन। त्यसले गर्दाखेरि पनि सिङ्गै पार्टीहरू नै एउटा गलत दिशामा हिँडिरहेको कारणले, अवाञ्छित र अशोभनीय दिशामा हिँडिरहेको कारणले पनि यो स्थिति आएको हो। र पार्टी पार्टी जसरी चल्न सकेन, नेताहरू जसरी सकेन, त्यसले गर्दा विकृति आयो। सम्पूर्ण मुलुकलाई दिशाबोध गराउने राजनीतिक क्षेत्र हो, राजनीतिक दल र नेताहरू हुन्, र मूल स्रोत नै बिग्रिएपछि, प्रदूषित भएपछि त्यसको असर तलसम्म पर्नु अस्वाभाविक देखिँदैन। र त्यसरी उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेदारी दिने, नैतिक मूल्य मान्यताहरूलाई अनुसरण गर्ने, नियम कानुनको परिपालना गर्ने र पारदर्शी ढङ्गले दल र राज्य संयन्त्रलाई सञ्चालन गर्ने परिपाटी बसेको भएदेखि आज देशले, जनताले यो दुर्भाग्य र दुर्दिन देख्नुपर्ने अवस्था आउने थिएन।
आज बीपी जयन्तीको सन्दर्भमा दलहरूले जुन कार्यक्रमहरू आयोजना गरेका छन्, बीपीसँग नाम जोडिएका विभिन्न संस्थाहरूले कार्यक्रमहरू आयोजना गरेका छन्, के यस्ता विषयहरू समीक्षा या पुनर्ताजकी या दलहरूको ध्यान आकर्षण गराउने या उनीहरूले कहीँ न कहीँ आत्मसमीक्षा गर्ने, त्यसलाई सुधार्ने सम्भावना देख्नुहुन्छ या?
म यो एउटा तपाईँहरूकै रेडियो नेपालले पहिले खेमराज केशव शरणजीको धार्मिक प्रवचन प्रसारण गर्ने गर्दथ्यो, अथवा अहिले पनि विभिन्न धार्मिक क्षेत्रका व्यक्तिहरूले प्रवचनहरू गर्दछन्। लगभग त्यही प्रकारको स्थिति हो यो। खालि स्मृति दिवसमा र जन्म जयन्तीको अवसरमा बीपीको बारेमा व्याख्यानहरू जुन दिइन्छ, एउटा त्यही एउटा परम्पराको निर्वाह गर्ने बाहेक यसबाट केही तात्विक लाभहरू र अरू सन्देशहरू, बीपीको सन्देशहरू ग्रहण गर्ने खालको वातावरण बन्छ भन्ने मलाई त्यति आशा छैन। तर बीपीलाई सम्झिनु, बीपीको त्याग, तपस्या, बलिदान र सङ्घर्षका गाथाहरूलाई, उहाँका सपनाहरूलाई, उहाँले परिवर्तनको लागि, मुलुकको व्यापक परिवर्तनको लागि र राष्ट्रिय हितको लागि गर्नुभएका कदमहरू, उहाँले देख्नुभएका सपनाहरूलाई आम नागरिकसम्म पुर्याउनु, खास गरी युवा पुस्ताहरू यसबाट जसरी विरक्त भइरहेका छन्, राजनीतिक क्षेत्रबाट, राजनीतिक नेताहरूबाट जसरी निराश भइरहेका छन्, यस अवसरमा बीपीको सन्देशले पनि केही ऊर्जा प्रदान गर्न सक्दछ नयाँ पुस्ताको लागि पनि, र नयाँ पुस्ताको अझ सक्रियता बेगर, नयाँ पुस्ताको ले जिम्मेदारी प्राप्त नगरिएसम्म बीपीको सपना पूरा हुन नसक्ने रहेछ भन्ने अनुभूति धेरैलाई हुन थालिरहेको छ। तर दुर्भाग्य, नयाँ पुस्तालाई जिम्मेदारी प्रदान गर्ने, विश्वास गर्ने र काम गर्ने अवसर प्रदान गर्ने प्रवृत्ति चाहिँ नेताहरूमा देखिएको छैन। यो दुर्भाग्यपूर्ण अवस्था हो।
हुनुपर्ने चाहिँ के हो खास गरी, भनौँ न, अब यहाँ चाहिँ तरुणको चाहिँ सम्पादक मण्डलमा रहनुभयो शैलजाले, त्यतिखेर त्यसलाई सम्पादन गर्नुहुन्थ्यो, पछि प्रजातन्त्र पुनस्थापना भइसकेपछि अलिकति सहज भएपछि यहाँले आफूले रगत पसिना बगाएको नेपाली काँग्रेसकै पनि गलत कामको आलोचना गर्नुभयो, गलत बाटोको आलोचना गर्नुभयो, व्यावसायिक रूपमा यहाँ अघि बढ्ने प्रयास गर्नुभयो, के अब त्यस्ता अवस्थाहरू आउन सक्दैनन्, अथवा चाहिँ ती बाटोहरू अब बन्द भएका छन् कि यहाँले अघि उल्लेख गरेका जस्ता व्यक्तिहरू के नेताका पछाडि लाग्ने, नेताहरू पनि पछि लागेका मान्छेलाई को मात्रै उद्धार गर्ने, अब त्यही अवस्था अगाडि बढ्छ अथवा हुनुपर्ने चाहिँ के हो?
छैन, म त्यति निराश चाहिँ छैन, हुँदै हुँदैन भन्ने कुरोमा, किनभनेदेखि पहिले धेरै असम्भव मानिएको कुराहरू हामीले उपलब्ध गरेका छौँ, गराएका छौँ, र नसोचेका परिवर्तनहरू, असम्भव मानिएका परिवर्तनहरू देशभित्र भएका छन्, र नागरिकहरूमा जसरी राष्ट्रप्रतिको, समाजप्रतिको चिन्ता व्याप्त भइरहेको छ, र युवा पुस्तामा पनि विभिन्न संकटका बावजुद पनि देशलाई माया गर्ने प्रवृत्ति बढेर गएको छ, र राजनीतिक नेताहरूबाट निराश भए पनि विद्रोह गर्नुपर्दछ भन्ने आइराखेको छ, र नयाँ सोचलाई सम्मान गर्ने प्रवृत्ति पनि नागरिकहरूमा बढ्दै गएको छ। त्यसले गर्दाखेरि अहिले जुन विकृति विसङ्गतिहरूको एउटा लहर आइरहेको छ, त्यो धेरै दिनसम्म चल्ला भन्ने मलाई लाग्दैन, किनभने एउटा समय आउँछ जसले गर्दा देशलाई, समाजलाई र व्यक्तिलाई पनि जिम्मेदारीमा बस्नेहरूलाई एउटा सही दिशा अङ्गीकार गर्नको निमित्त विवश पार्ने परिस्थिति निर्माण हुन सक्छ भन्ने मलाई लाग्दछ। त्यही कारणले पनि बीपी कोइरालाले को समयको त्यो बेलाको कहाली लाग्दो र निराशाजनक अवस्थालाई पनि चिरेर जसरी एउटा पूर्ण लोकतान्त्रिक युगमा मुलुकलाई ल्याउन सम्भव भयो भनेदेखि अबको जुन प्रकारको संचारको युग छ, शिक्षाको प्रसार जसरी भइरहेको छ, जसरी जागरण बढिरहेको छ, नयाँ नयाँ विचार आइरहेको छ जसले उत्साहित तुल्याएको छ नागरिकहरूलाई, त्यो असम्भव हुन्छ भन्ने मलाई लाग्दैन। हामी एक दिन सही दिशा अङ्गीकार गर्ने वातावरण निर्माण हुन्छ भन्ने कुरोमा म विश्वस्त छु। तर यसको लागि राजनीति दल र नेताहरूमा परिवर्तन आउन सक्यो भनेदेखि अलि त्यसले अलि छिटो बन्न सक्दछ मुलुक र समाज। नेता र पार्टीहरू सुध्रिन सकेन, सचिन सकेन भनेदेखि समय अलि बढी लाग्ने भयो, त्यो मात्रै हो स्थिति।
आदरणीय श्रोता, हामी अन्तरसंवादमा छौं। नेपालको प्रजातान्त्रिक आन्दोलनका सबैभन्दा ठूला नेता, नेपाली कांग्रेसका संस्थापक एवं जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको आज 111 जन्म जयन्ती। बीपी नेपाली साहित्य आकाशमा पनि एक अग्ला नक्षत्रका रूपमा चिनिनुहुन्छ। उहाँबारे अन्तरसंवादमा कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ बीपीको सान्निध्यतामा रहनुभएका वरिष्ठ पत्रकार हरिहर विरही। विरहीज्यू, अब जस्तो यहाँले अघि एउटा शब्द उच्चारण गर्नुभयो, विद्रोह, बीपीले जुन खालको सामाजिक राजनीतिक भनौं शासकीय, अब उहाँको पिताजी नै चाहिँ सामान्य एउटा चाहिँ राणा प्रधानमन्त्रीलाई सामान्य विरोधको एउटा संकेत गरेका आधारमा उहाँको पिताजी, उहाँको परिवार निर्वासित भएको, त्यो निर्वासित भएको व्यक्तिको पुत्र यत्रो विद्रोह गर्ने उहाँले आँट गर्नुभयो, र विद्रोहका क्रममा जुन खालको भनौँ न लामो लामो पट्यार लाग्दा जेल जीवनहरू उहाँले चाहिँ भोग्नुभयो, यातनाको सन्दर्भहरू, एउटा सानो कोठा जहाँ शौचालय छैन त्यही खाना खानुपर्ने, यहाँले निकै नजिकबाट ती कुराहरू निहाल्नु भएको छ। ती निराशाबाट बीपीले मुलुकलाई आशामा लैजानुभयो, यद्यपि भलै उहाँ चाहिँ जीवित रहनु भएन प्रजातन्त्र पुनस्थापनाको, यो शक्ति कसरी आउँछ?
त्यो कुनै क्षण आउँछ मानिसको जीवनमा। कृष्णप्रसाद भट्टराईमा, कृष्णप्रसाद कोइरालामा आयो, बीपीमा आयो, अरू नेताहरू गणेशमानजीमा आयो। जसरी एउटा जेलमा थुनिएर बसेको मान्छे जेल तोडेर अथवा जेलको पर्खाल नागेर उहाँ हिँड्नुभयो, त्यसोलाई देशको लागि यो जीवन केही होइन भन्ने भावना बेला बेलामा मानिसहरूमा उत्पन्न हुन्छ। हामी कहाँ मात्रै होइन, अरू देशहरूमा पनि हामीले देख्ने गरेका छौँ। हरेक मुलुकमा त्यो क्षण आउँछ, तर त्यसलाई थामेर राख्नलाई चाहिँ ल्याउन निर्माण गर्न अरू देशमा पनि हामीले देखेका छौँ। लोकतन्त्र आएको केही समयपछि नै त्यहाँ फेरि एउटा क्रान्तिपछि प्रतिक्रान्ति हुने गरेको छ, र पुनरुत्थानवादी शक्तिहरूले परिवर्तनलाई बिथोल्ने प्रयास गरेका छन्। कहीँ सफल भएका छन्, कहीँ सफल भएनन्। यहाँ पनि लगभग त्यस्तै भयो। 17 सालमा एक किसिमको प्रतिक्रान्ति भने हुन्छ, आगो 7 सालका उपलब्धिहरूलाई, राजा निर्वासित भएको राजालाई फर्काएर ल्याएर राजा र जनता बीच को शक्ति, राजशक्ति र जनशक्तिलाई मिलाएर अगाडि बढाउँ भन्ने जुन सङ्कल्प बीपीले गर्नुभएको थियो, त्यसलाई सत्तामा पुग्न साथ राजा त्रिभुवनले नै जसरी फेरि यो राजकीय सत्ता र शक्ति हामीमा नै निहित छ भनेर जसरी वक्तव्य जारी गरे, त्यस लगत्तैदेखि नै प्रतिगमन सुरु भयो 7 सालको परिवर्तनलाई उल्ट्याउने। त्यसको फेरि स्थापना गर्नको निमित्त जुन बीपी कोइरालाले भन्नुभएको थियो, जनताभन्दा माथि कोही छैन, जनताभन्दा शक्तिशाली कोही छैन भन्ने, त्यही स्थिति निर्माण भयो र अन्तत 2007-06 सालमा नै बीपीले कोर्नुभएको रूपरेखा देशको लागि कि अब उपरान्त देशको शासन व्यवस्था जनताले निर्वाचित गरेको संविधान सभाले बनाएको संविधान अनुसार हुनेछ भन्ने जुन 7 सालको सङ्कल्प थियो, त्यसलाई मूर्त रूप दिनको निमित्त धेरै वर्ष सङ्घर्ष गर्नु पर्यो, अन्तत संविधान सभा लाई स्वीकार गर्नको निमित्त राजा बाध्य भए र संविधान सभाले राजतन्त्र नै उपयुक्त छैन भन्ने निर्णय गर्यो, जुन कुरा बीपी कोइरालाले धेरै पहिले नै नेपालमा राजतन्त्र डेट एक्सपायर भइसकेको औषधि हो, यसको कुनै समय उपयोगिता थियो तर अब उपयोगिता अब यसो लगभग समाप्त भएको छ भनेर उहाँले भन्नुभएको थियो, लेख्नुभएको थियो। उहाँको धेरै ठाउँमा यो कुराहरू आइरहेको छ। उहाँ स्वयं बीपी स्वयं मार्क्सवादी हुनुहुन्थ्यो राजनीतिको प्रारम्भिक कालमा, कुनै पनि मार्क्सवादी राजतन्त्रवादी हुन्छ भनेर कल्पना गर्न सकिँदैन। त्यसैले अहिले पनि बीपीको यो गणतन्त्र सन्दर्भमा बीपीलाई विभिन्न किसिमले व्याख्या गर्ने जुन प्रयत्न भइरहेको छ, त्यो बीपीको भावना र चिन्तनलाई नबुझेको भन्दिनँ कि त्यो दुरुपयोग गर्न खोजेको र अपव्याख्या गर्ने काम भइरहेको छ। बीपी गणतन्त्रवादी हुनुहुन्न थियो भन्ने कुरा बिपी अत्यन्त बिपी भएको भएदेखि सायद धेरै पहिले नै गणतन्त्र नेपालमा आइसक्ने थियो र बिपीले र ले त्यो कुराहरूलाई पछिका नेताहरूले जसरी गुप्त रूपमा राखेर अन्त्यमा मात्रै अभिव्यक्त गर्नु पर्यो तर बिपीले त 2017 सालको मङ्सिरमा नै राजा महेन्द्रसित कुराकानी हुँदाखेरि जनताले चाहे भनेदेखि सरकारले राजगद्दी छोडिदिनुपर्छ भनेर भन्नुभएको। त्यसको जवाफमा महेन्द्रले मलाई मेरो जिम्मेदारी थाहा छ बिपी याद गर्नुहोस् म पनि सत्ता राजगद्दीमा जुका झैँ टाँसिएर बस्ने छैन त्यस्तो स्थिति आयो भनेर महेन्द्रले भनेका थिए। तर त्यसको केही दिनपछि नै आफ्नो भविष्य सङ्कटमा देखेर बिपी सहित सबै नेताहरूलाई गिरफ्तार गरे पार्टीहरूलाई प्रतिबन्धित गरेर लोकतन्त्र समाप्त गरेर एकतन्त्रीय शासन सञ्चालन महेन्द्रले गरे। वास्तवमा भन्ने हो भनेदेखि राजतन्त्रको भविष्यमा 17 साल पुस 1 गतेको काण्ड नै सबैभन्दा ठुलो बन्चरो प्रहार थियो र बिपीले जुन कोसिस गर्नुभयो कि राजा पनि राष्ट्रवादी हुन सक्छन् किनभनेदेखि नेताहरूले आफ्नो जीवनको मात्रै स्वार्थ हेर्दछ तर राजाले त आफ्नो भविष्यको पुस्ताको पनि याद गर्नुपर्दछ भनेर त्यसैले राजाहरू राष्ट्रवादी हुन सक्छन् भन्ने कारणले राष्ट्रियतालाई अझ बलियो पार्ने सन्दर्भमा राजतन्त्रको योगदान हुनुपर्दछ भूमिका हुनुपर्दछ भन्ने परिकल्पना गर्नुभयो। तर बिपीको त्यो परिकल्पना विपरीत राजतन्त्र गएको कारणले पनि आज राजतन्त्र अन्त्य भएर गणतन्त्रको युगमा हामी प्रवेश गरेका छौँ र साथै नै जनताभन्दा ठूलो कोही रहेनछन् भन्ने कुरा स्थापित भएको छ।
हजुर, अब जस्तो यही सन्दर्भमा बिपी र राजा महेन्द्र दुवै मुलुकका लागि आवश्यक थिए, दुवै राष्ट्रवादी थिए, तर उनीहरू एकै समयमा परे, उनीहरू बीचको द्वन्द्वले समस्या ल्यायो भनेर व्यक्तिहरू विश्लेषण गर्छन्। यहाँले पनि त्यसैको छेउछाउ अलि अब हुने गरी 17 सालको जुन काण्ड भयो त्यो नै नेपालमा चाहिँ राजतन्त्र र जनतासँगै बस्ने वातावरण नबन्नुको एउटा कारण हो भनेर भन्नुभयो। के यहाँलाई त्यस्तो लाग्छ यी विश्लेषणहरूमा केही शक्ति छन्? उहाँहरू दुवैजनाको व्यक्तित्वको टकरावले केही समस्या ल्यायो?
व्यक्तित्वको प्रतिस्पर्धा पनि अलिअलि थियो। राजालाई पनि बिपी साहित्यकारको रूपमा सम्मानित भएको हुनाले राजाले पनि आफूलाई कविको रूपमा स्थापित गर्ने कोसिस भए, त्यस्तो केही मनभित्र त्यस्तो प्रतिस्पर्धात्मक भावना राजामा हुन सक्छ तर बिपीमा चाहिँ त्यस्तो देखिएको थिएन। बिपीले त सँगसँगै लिएर हिँड्ने कोसिस गर्नुभयो, राजालाई दिनुपर्ने आवश्यक सम्मान उहाँले दिनलाई उहाँले चुक्नु भएन र राजतन्त्र रहनु नै पर्छ अहिले केही समयको लागि, खास गरी राष्ट्र बलियो नभएसम्मको लागि भन्नुभयो। त्यति मात्रै होइन, पछि दक्षिण एसियामा नै यो का साना मुलुकहरूमा को अस्तित्व सङ्कटमा परेपछि अफगानिस्तानमा जुन स्थिति आयो, सिक्किमको जसरी विलय भयो, त्यसपछि नेपालको अस्तित्व पनि नरहने हो कि भन्ने कारणले गर्दा उहाँ विभिन्न खतरा उठाएर राष्ट्रिय एकताको लागि आह्वान गर्दै राजासित पनि सहकार्य गर्छु भनेर स्वदेश फर्किनुभयो। विभिन्न 7 वटा मृत्युदण्ड हुन सक्ने मुद्दाको पनि परवाह नगरिकन, तर आउने बित्तिकै विमानस्थलमा नै उहाँलाई गिरफ्तार गरेर जुन प्रकारले यातना दियो त्यसपछि पनि उहाँले राजतन्त्र हट्नुपर्छ भनेर उहाँले भन्नु भएन। राजालाई राष्ट्रियताको रक्षाको लागि राख्नुपर्दछ र राजतन्त्र राष्ट्रवादी र लोकतन्त्रवादी शक्तिहरू मिलेर अगाडि बढ्नुपर्दछ भन्ने नै दिइराख्नुभयो। त्यसैले बिपीलाई आफ्नो सिद्धान्तसँग मात्रै मतलब थियो, कसैसित प्रतिस्पर्धा त्यस प्रकारको महेन्द्रसित प्रतिस्पर्धाको कुरा उठाउनु भयो, त्यस खालको व्यक्तित्वको टक्राउ चाहिँ बिपीको पक्षबाट चाहिँ मैले त्यो महसुस गरिनँ। बिपीले जहिले पनि राजालाई त्रिभुवनलाई
उहाँले
सम्मान नै गर्नुभएको।
हजुर, अब हामी अन्तिम अन्तिममा छौँ, साहित्यकारका रूपमा बिपीलाई यहाँ कसरी चिन्नुहुन्छ? यहाँ लामो समय लेखनमा रहनुभयो, उहाँसँग सान्निध्यतामा रहनुभयो।
एकचोटि मैले बिपीलाई सोधेको थिएँ बनारसमा, तपाईँ राजनीतिक नेता पनि र साहित्यकार को रूपमा पनि हामी मान्दछौँ, जुन बेलामा म बनारस बस्न थालिसकेको थिइनँ, भेट्न मात्र गएको थिएँ, र कुन रूपलाई चाहिँ तपाईँ आफू ठुलो ठान्नुहुन्छ भन्दाखेरि उहाँ भन्नुहुन्थ्यो साहित्यकार, मलाई ठुलो साहित्यकार भन्छन् समीक्षकहरू, तर यो चाहिँ यो मरुभूमिमा अन्डीको रुखलाई पनि ठुलो वृक्ष दिएर महत्त्व दिए जस्तै हो जस्तो मलाई लाग्दछ। मैले प्रारम्भिक कालमा लेखेका केही कथाहरू केही मूल्याङ्कन गरेर नै धेरैले मलाई साहित्यकारहरू भनेका हुन्, म ठुलो साहित्यकारमा ठान्दिनँ आफूलाई, मेरो मूल क्षेत्र चाहिँ राजनीति नै हो भनेर उहाँले भन्नुहुन्थ्यो र उहाँले आफूलाई ठूलो साहित्यकार भनेर दावी नगरे पनि उहाँका जुन कृतिहरू बाहिर आएका छन् त्यसलाई हरेक साहित्यकारहरूले साहित्य क्षेत्रका समीक्षकहरूले अत्यन्त महत्व दिएका छन् र नेपाली साहित्यमा विभिन्न किसिमका नयाँ प्रयोगहरू विपिले गरेर त्यसपछिका साहित्यकारहरूलाई पनि दिशानिर्देश गर्नुभएको मान्य गरेका छन् साहित्यकारहरूले। यो एउटा राजनीतिक नेताहरू प्राय शुष्क हुन्छन्, अरूतिर प्राय ध्यान दिइँदा हुँदैनन्, उनीहरूभित्र त्यस प्रकारको भावना नै हुँदैन भन्ने जुन धारणा रहिआएको छ बिपी त्यसमा अपवाद बन्नु भएको छ र यसले गर्दाखेरि पनि साहित्यप्रतिको उहाँको चेतले गर्दा अथवा व्यक्ति अथवा मानवप्रतिको उहाँको संवेदनशील चिन्तनले गर्दाखेरि पनि दुइटै कुरालाई एक अर्कालाई बल पुर्याएको हुन्छ छ जस्तो मलाई लाग्दछ।
हजुर विराजीज्यू, हजुर विराजीज्यू,
साहित्यप्रतिको उहाँको आकर्षण र अभिरुचि र राजनीतिप्रतिको उहाँको समर्पणले गर्दाखेरि पनि उहाँ यति उचो व्यक्तित्व बन्नुभएको भन्ने मलाई लाग्छ।
हजुर विराजीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद छ तपाईँलाई र आदरणीय श्रोताहरूलाई हार्दिक नमस्कार।
उहाँ हुनुहुन्थ्यो बीपीको सानिध्यतामा रहनुभएका वरिष्ठ पत्रकार हरिहर विरही। आज बीपी जयन्ती, हामी अन्तर्सम्वादमा केन्द्रित थियौं। राजु थापा र सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।